بسم اللہ الرحمن الرحیم۔ ناظرین السلام علیکم۔ ناظرین آج ہم انداز جہاں میں وال اسٹریٹ مخالف تحریک کے بارے میں گفتگو کریں گے۔ ہمارا ای میل ایڈریس ہے andaz_jahan@sahartv.ir اور ہماری ویب سائٹ کا پتہ ہے urdu.sahartv.ir۔ تو لیجیے ملاحظہ فرمائیے انداز جہاں۔ ناظرین نیو یارک میں 17 ستمبر سے وال اسٹریٹ پر قبضہ کرو کے نام سے وال اسٹریٹ مخالف تحریک شروع ہوئی اور دیکھتے ہی دیکھتے پورے امریکہ کو اس تحریک نے اپنی لپیٹ میں لے لیا۔ امریکہ کے کئی شہروں میں اس سلسلے میں مظاہرے ہوئے اور امریکہ کی تقریباً تمام لیبر یونینیں، طلبہ تنظیمیں اور دوسری انجمنیں تحریک سے جڑ چکی ہیں۔ اس کے ساتھ ہی مشہور فلم ساز مائیکل مور سمیت بہت سی اہم شخصیات اور جنگ مخالف کارکن بھی اس تحریک سے وابستہ ہو چکے ہیں۔ بدھ کو نیو یارک میں وال اسٹریٹ کے خلاف ملین مارچ کیا گیا، جس کے دوران پولیس نے مظاہرین کے خلاف تشدد سے کام لیا، اور جمعرات کو واشنگٹن ڈی سی میں اس سلسلے میں مظاہرے کیے جا رہے ہیں۔ اور بہت سے لوگوں کا کہنا ہے کہ وال اسٹریٹ مخالف تحریک دراصل مشرق وسطی اور شمالی افریقہ میں جاری بیداری اور انقلابی تحریکوں سے متاثر ہو کر شروع کی گئی ہے۔ تو آئیے چلتے ہیں اسلام آباد اسٹوڈیو، جہاں پاکستان کے سینئر تجزیہ نگار تنویر حسین صاحب موجود ہیں، ان سے گفتگو کا آغاز کرتے ہیں۔ تنویر حسین صاحب السلام علیکم۔ جناب
وعلیکم السلام۔
جناب یہ وال اسٹریٹ پر قبضہ کرو تحریک ہے کیا؟
دیکھیں جی، وال اسٹریٹ پہ سے دیکھیں نا، وہ بیسیکلی یہ ایک خصوصی طور پہ اس کو دیکھنا پڑے گا
جی،
کہ وال اسٹریٹ وہ بیسیکلی فائنینشیل ہب ہے جو امریکہ کے پورے نظام کو چلانے میں اس کا رول ہوتا ہے۔ وہی وہ پالیسی دیں، یعنی وائٹ ہاؤس کے سامنے یہ اکٹھے نہیں ہو رہے ہیں، یہ وال اسٹریٹ کے سامنے اکٹھے ہونے جا رہے ہیں
جی۔
ایک تو اس کو اس انداز سے بھی دیکھا جا سکتا ہے کہ بنیادی طور پہ کسی ملک کی ترقی کا جو انحصار ہوتا ہے وہ اس کے ملک کے اقتصادی نظام پہ ہوتا ہے۔ کیپٹلزم جو ہے، جس کو پروموٹ کیا گیا اور سوشلزم کے مقابلے میں اس کو کافی پوری دنیا میں اسٹیبلش کیا گیا، اور اس حوالے سے ورکر کلاس کو یا عوام کو وہ جو سہولیات دی گئیں وہ بنیادی طور پہ ان کو ایک مطمئن کرنے کے برابر تھی۔ لیکن مجموعی طور پہ آج جو وہاں پہ یہ سارے مظاہرے ہو رہے ہیں، اس میں یہی ہے کہ وہاں جو فائنینشیل ہب ہے اس کی پالیسیوں نے امریکہ کے عوام کی جو سہولیات ہیں اس پہ ہاتھ ڈالا ہے، اور امریکہ میں جو سوشل سیکیورٹی کی سہولیات تھیں اس کو کم کرنے کی طرف پیش رفت ہوئی ہے۔ فیسوں میں اضافہ ہونا شروع ہو گیا ہے، اس کے ساتھ ساتھ بے روزگاری بڑھتی جا رہی ہے، اور اوباما کے دور میں جو ایک امید تھی کہ یہ چونکہ ڈیموکریٹس ہیں اور ریپبلکن کے مقابلے میں ان کی پالیسیز تھوڑی سی جنگ سے دوری کی ہوتی ہیں، اور جو ان امپلائمنٹ ہے شاید کسی حد تک کم ہو سکے، لیکن اس کے مقابلے میں جو صورتحال سامنے آئی، جو فگر آ رہے ہیں اس کے مطابق تو تقریباً 9% اس میں بھی اضافہ دیکھنے میں آیا ہے۔ تو یہ ساری چیزیں جو ملا کے اس وقت امریکہ میں جو رد عمل جو آ رہا ہے وہ ہے بے روزگاری کا بنیادی طور پہ، اور ان کی جو سہولیات پہ ہاتھ ڈالنے کی کوشش کی جا رہی ہے، اس کے ساتھ جو کارپوریٹ کلچر ہے وہاں کی جو اکانومی کو چلا رہا ہے اس کے اندر جو ایگزیکٹو کو بونس دینے کا ایک کنسیپٹ شروع ہو گیا ہے، اور ان کو بینیفٹ زیادہ سے زیادہ لینے کی کوشش کی جا رہی ہے، جبکہ ورکرز کو یہ بونس ملا کرتے تھے۔ تو یہ سارا رد عمل جو ہے وہ ان کے خلاف ہوتا جا رہا ہے۔ دوسری بات جو ایک رائے یہ بھی ہے کہ جو مڈل ایسٹ میں ایک رائزنگ شروع ہوئی تھی، عوام اٹھ کھڑے ہوئے تھے اور اپنے حقوق کے لیے اور اس ظالمانہ نظام کے خلاف، تو اس کے بھی اثرات ایک جو طبقہ ہے ان کا خیال ہے کہ یہ اثرات اس سے بھی انہوں نے لیے، اور امریکہ کے اپنے عوام جب ان کی اپنی روٹی چھیننے کی بات ہوئی ہے، ان کے سہولیات پہ ہاتھ ڈالا گیا ہے، تو یقیناً یہ سارا پیسہ جو ہے امریکہ جو ہے افغانستان یا عراق کی مہم جوئی پہ خرچ کر رہا ہے، تو وہاں کے عوام کی زندگی تنگ ہونے شروع ہوئی ہے اور بے روزگاری بڑھنی شروع ہوئی ہے. پھر فری ٹریڈ کے معاہدے جو ہیں ساؤتھ کوریا کے ساتھ کیے گئے ہیں، کولمبیا کے ساتھ، پاناما کے ساتھ، تو اس سے جو ایک اطلاعات ہیں تقریباً ایک لاکھ انسٹھ ہزار جابس کی اور کمی کا امکان ہے. تو یہ بہت سارے فگرز ملا کے عوام کے اندر جو ہے، اور وہ طبقہ جو سوشل سیکیورٹی سے فائدہ اٹھا رہا تھا، جن کے روزگار تھے اور جن کی مشکلات تھیں، یعنی جن کے لیے مشکلات پیدا کی جا رہی ہیں، تو وہ سارے آج جو ہے نا وہ اکٹھے ہو گئے ہیں، اور وال اسٹریٹ کے سامنے اکٹھا ہونے کا مقصد یہ ہے کہ ان کا جو اقتصادی نظام ہے وہ ناکامی کی طرف جا رہا ہے.
بہت بہت شکریہ، بہت بہت شکریہ. اور ناظرین، ہمارے دہلی اسٹوڈیو میں موجود ہیں ہندوستان کے سینئر تجزیہ نگار جاوید نقوی صاحب. نقوی صاحب، السلام علیکم. نقوی صاحب
کیسے مزاج ہیں؟
جی جناب، نقوی صاحب، دو ہفتے ہو گئے ہیں وال اسٹریٹ پر قبضہ کرو تحریک کو شروع ہوئے، اور اس دوران امریکہ کے کئی شہر اس کی لپیٹ میں آ چکے ہیں. مختلف شہروں میں مظاہرے ہوئے. گزشتہ روز نیو یارک میں ملین مارچ کیا گیا، اور آج واشنگٹن ڈی سی میں مظاہرہ ہو رہا ہے. اس تحریک کا پس منظر کیا ہے؟
دیکھیے، مجھے لگتا یہ ہے کہ اس بات کا اعتراف کرنے میں دقت آ رہی ہے دنیا کو، اور بالخصوصاً امریکہ کو، کہ یہ جو سرمایہ داری کا نظام ہے، جس کو کہ الٹیمیٹلی ایک امپیریلزم کا شکل اختیار کر لیتی ہے، یہ وہ چیز اب نرغے میں ہے.
جی.
اور آج سے نہیں ہے، اس کو کئی بار ویوز آئیں، اور یہ وہ چیز نہیں ہے جو 1930s میں ہوا، اور اس کے بعد پھر ہم نے دیکھا کہ یورپ میں کیا بدامنی پھیلی، امریکہ سے شروع ہو کے یورپ میں، اور یورپ سے پھر وہ ایک جنگ عظیم میں تبدیل ہو گئی. یہ کچھ اور ہی چیز ہے، کیونکہ یہاں پہ سٹیکس اس زمانے کے بنسبت بہت زیادہ ہائی ہیں. امریکہ کی جو عادت پڑ چکی ہے لوٹ پلنڈر کر کے اپنی تجوری بھرنا، اس کی جو عادت ہے، اس کو چاہے وہ لیٹن امریکہ میں ڈکٹیٹرشپس کو پروموٹ کر کے ہو، جو کہ ایک ٹریڈیشن رہا ہے، ہسٹری رہی ہے، اور مشرق وسطی میں اگر کوز کرا کے ڈیموکریسی کو ڈیسٹیبلائز کرا کے، اور پھر اس کے بعد تو بالکل جابرانہ حملے کر کے اور ملکوں پہ قبضہ کر کے، کسی بھی صورت سے ایکسون اور موبل جیسی تنظیم جو ہیں وہاں پہ، جو ادارے ہیں، جو آرگنائزیشنز ہیں سرمایہ داری پہ مبنی، ان کی مدد کرنا، کسی بھی طریقے سے خوریزی کر کے، قبضہ کر کے، دھمکا کے، تو یقینی طور پہ یہ کوئی ایسی چیز تو نہیں جو بہت فیزبل ہے، جو وائبل ہے، جو دنیا میں کسی قسم کی شانتی یا پیس کی طرف اشارہ کرے. تو اس کا دوسرا روپ اب جو نظر آ رہا ہے کہ چاہے وہ جتنا بھی جابرانہ رخ اختیار کریں، اقتصادیات سے جوجھنا ایک الگ ہی المیہ نظر آ رہا ہے، اور اس کا جو وائرس ہے وہ پھیل چکا ہے یورپ تک، جہاں کے حکومتیں جو ہیں ڈگمگا گئی ہیں، چاہے وہ گریس ہو یا پرتگال ہو، اور اس کے بعد اور بھی دیگر ممالک ہیں. تو مجھے لگتا یہ ہے کہ یہ اس بات کو اعتراف کرنے سے ہچکچانا، اس میں تکلف کرنا کہ یہ سرمایہ داری کا جو نظام ہے، جس کو لے کے امریکہ نے ایک نئی دنیا قائم کرنے کی کوشش کی، اور شاید ان کا یہ خواب تھا. ایک زمانے میں تو ان کو ایک بہانہ مل گیا تھا کہ جکسٹا پوز جو تھا وہ ایک اپوزیشن جو تھا وہ ایک ایسی آئیڈیالوجی سے تھا جس میں کہ خود ایک امپلوژن کی اپنی ایک طبیعت ایک مزاج تھا جیسے کہ سوویت یونین میں ہم نے دیکھا. تو یہ کہہ کے انہوں نے پھسلایا دنیا کو کہ دیکھو وہاں پہ لبرٹیز نہیں ہیں آزادیاں نہیں ہیں اور یہ کمیونسٹ ایسے ہوتے ہیں. تو اس وقت سرمایہ داری کے نام پہ بات نہیں ہوتی تھی, فری ورلڈ کے نام پہ بات ہوتی تھی. ایک گویا کہ ایک لبرل چشمہ پہن کے دکھایا جاتا تھا کہ دیکھو ہم لوگ ایسے ہیں اور کمیونسٹ ایسے ہوتے ہیں. اچھا کمیونسٹ تو اب چلے گئے اس جہان سے, تو اب حال حقیقت پتہ چل رہی ہے کہ اچھا صاحب وہ جو جس شیطان کی آپ بات کرتے تھے جو بگبیر بن گیا تھا آپ کا, تو اب کیا مصیبت آئی ہوئی ہے؟ تو اب تو یا اگر آپ یہ کہنا چاہ رہے ہیں کہ صاحب اب ایک نئی بیماری پیدا ہو گئی ہے اور شاید اس کی طرف اشارہ ہو کہ وہ ایک جس کو وہ ٹیررزم کہتے ہیں جو کہ وہ کئی روپ اختیار کر سکتا ہے. ضروری نہیں ہے کہ ہر آدمی جو امریکہ کے خلاف احتجاج کر رہا ہے وہ اسامہ بن لادن کا سگا یا اس کی اولاد یا اس کا داماد یا اس کا بھائی بھتیجا ہو. وہ ہو سکتا ہے بالکل اس کے آگے امریکہ سے زیادہ وہ اسامہ سے بیر کرتا ہو. لیکن یہ کہ ہر ایک کو ایک روپ میں دکھانا کہ یہ ایک خطہ ہے جس سے ہم جو ہے الجھ رہے ہیں اس وقت, شاید یہ ایک بہانہ بن جائے کہ سرمایہ داری کو کس طرح سے بچایا جائے. کہیں نہ کہیں کوئی الیبائی کی ضرورت ہمیشہ ان کو پڑی, لیکن اس وقت ان کے پاس ہے وے نہیں کچھ جھولی میں. تو میں سمجھتا ہوں جو کچھ ہو رہا ہے وال اسٹریٹ میں اس وقت, جو احتجاج ہو رہا ہے اور جو سٹرگلز دنیا میں ہو رہے ہیں, وہ اس طرف اشارہ کر رہے ہیں کہ یہ کرائسس جو ہے یہ کسی طرف بھی جا سکتی ہے. دیکھیے آپ اگر ایک جنگلی جانور کو اگر آپ کارنر کر لیجئے تو اس میں یہ تو یہ اس کا نتیجہ ہو سکتا ہے کہ آپ اس کو قبضے میں کر لیں اور اس کو انکیج کر دیں اور پھر اس کو ختم کر دیں اپنے سامنے سے, یا یہ کہ وہ اتنا زیادہ اس میں فرسٹریشن آ جائے کہ وہ پھر آپ کو پھاڑ کھائے. تو کہیں بھی یہ روپ اختیار کر سکتا ہے, جیسے آپ نے خود ہی ابھی ہمارے جو آپ کے مہمان تھے اسلام آباد سے انہوں نے کہا اور آپ نے خود کہا ہے کہ بہت زیادہ وہاں پہ تشدد ہو رہا ہے, اور یہ پہلی بار نہیں ہوا, اس سے پہلے سیاٹل میں ہوا تھا. سیاٹل میں ایک انٹرنیشنل کانفرنس ہو رہی تھی اور وہاں پہ پیسفل ویجل تھی اور اس کے خلاف وہاں پہ لاٹھیاں برسائی گئی تھیں. اسی طرح سے یوروپ میں ہوا ہے, کئی جگہ ہوا ہے یوروپ میں کیپٹلزم کے خلاف سرمایہ داری کے خلاف. تو یہ تو وہ سرمایہ داری ہے. اب بتائیے, یا تو آپ علامہ اقبال کو کہہ لیجئے کہ صاحب اسامہ بن لادن کے بھی وہ والد تھے, کیونکہ انہوں نے کہا تھا کہ اٹھو میری دنیا کے غریبوں کو جگا دو, اور یہ کہ جس کھیت سے دہتاں کو میسر نہ ہو روٹی اس کھیت کے ہر کوشائے گندم کو جلا دو, یہ ٹیررزم ہے. یا ایک یہ کال ہے کہ جو محکوم ہے جو ہاری ہے جو محنت کش انسان ہے دنیا کے, ان کو ان کا حق ملنا چاہیے. یہ جو سٹا بازار کھول دیا ہے, چاہے وہ بامبے اسٹاک ایکسچینج ہو چاہے وہ کراچی اسٹاک ایکسچینج ہو, لگتا ہے یہ عبادت گاہیں بن گئی ہیں نعوذ باللہ, اور یہ یہاں پہ لوگ جا کے سجدہ کرتے ہیں. ایک نئی مایا, ایک نیا انہوں نے گویا کہ خدا ایجاد کر لیا ہے, اور یہ وہ خدا ہے جو ان کو لے جاتا ہے دھوکے دھڑی کی طرف. یعنی 1% بھی, ہندوستان کی حقیقت میں بتا رہا ہوں, 1% بھی لوگ نہیں ہیں. 1% کیا, ایک فریکشن بھی 1% کا جو اسٹاک ایکسچینج سے متعلق ہو, کیونکہ 80% ہندوستانی جو ہے اس کی آمدنی خود بتائی جاتی ہے 0.30 ڈالر پر ڈے, یعنی less than half a dollar per day اس पे वो सबसिस्ट करता है तो वो कहां जाके सट्टा बाजार में सट्टा खेलेगा, या 80% हिंदुस्तानी, और जो बचता है 20% जो थोड़ा सा जाके जिसके पास इतना जेब में पैसा है कि वो गल्ला खरीद ले और बच्चे की तालीम कर ले और शायद बमुश्किल तमाम अपने हेल्थ का भी इंतजाम कर ले, उसके पास भी ये इस तरह की दौलत नहीं है कि वो जाके जुआ खेले या सट्टा खेले। बहुत मजबूर लोग होते हैं जो ये करते हैं, आपको नीचे लोअर डेप्थ में भी ये लोग मिलेंगे जो बेचारे मजबूरी के तहत इनकी आदतें पड़ जाती हैं। लेकिन ये जो एक और दूसरा रूप है सट्टे बाजार का, जिसको स्टॉक एक्सचेंज कहते हैं, जो वॉल स्ट्रीट ने मुल्कों को तबाह कर दिया, वो एक गोया की कॉन्स्पिरेसी है, दुनिया को हथिया लेना, यानी लोगों के। अब मैं आपको एक मिसाल दे रहा हूं छोटी सी, अगर आपके पास दो मिनट हैं, कि हिंदुस्तान में इस सरमायादारी ने क्या किया। अब जिस आदमी के पास आधा डॉलर भी नहीं है अपनी जिंदगी के दिन गुजारने के लिए, तो उसके पास थोड़ी सी अगर जमीन है, सबसिस्टेंस फार्मिंग जिसको कहते हैं, कि एक मुट्ठी भर वो अनाज अगर उससे पैदा कर लेता अपनी जमीन से, तो उसका गुजारा हो जाता था। पेट, पापी पेट का सवाल है, तो वो उससे गुजारा कर लेता था। अब सरमायादार आया, उसने कहा देखो ऐसा है, तुम अगर इसकी जगह कैश क्रॉप बो, और कैश क्रॉप से मतलब है जैसे कि आप जो कंज्यूम नहीं करते हैं, जो गल्ला नहीं होता है बल्कि कॉटन है, जैसे कपास है, वो आप पैदा कर लीजिए, तो आपको उसके एवज में इतना पैसा मिल जाएगा कि आप उससे अपना खाना भी खरीद सकते हैं और बच्चे को स्कूल भी भेज सकते हैं। एक बार ऐसा हुआ कि फार्मर सब चले गए साहब लालच में, और मालूम हुआ कि दुनिया में कॉटन की कीमत जो है वो ऐसा गिरी कि वो गरीब फार्मर जो बेचारा किसी ना किसी तरीके से बगैर किसी स्टेट सपोर्ट के बिल्कुल ऑटो पायलट पे अपना गुजारा कर रहा था, वो आज इतना मकरूज हो गया कि खुदकुशी लाखों की तादाद में हो रही है फार्मर्स में। तो ये है सरमायादारी का आज का मौजूदा रूप जिसको हमने देखा है हिंदुस्तान में, और मुझे पूरा यकीन है कि तकरीबन यही हाल उनका होगा जो कराची स्टॉक एक्सचेंज से ज्यादा अपनी उनकी उनका फाइनेंसिस जो है। तो मैं बस केवल इतना ही कहूंगा कि जो मसाइल हैं वॉल स्ट्रीट के, वो दुनिया से लिंक्ड हैं, और एक गोया के एक बहरान है, एक बहुत बड़ी क्राइसिस है, और वो एक जो जंगें हो रही हैं, जो इराक हो रहा है, जो अफगानिस्तान हो रहा है, जो लीबिया हो रहा है, और अफ्रीका में और घुसने की कोशिशें हो रही हैं, और साउथ एशिया में, बर्रे सगीर में, मशरक वस्ता में, ये सारी जो इंपीरियलिस्ट कॉन्स्पिरसीज हैं, जो कैंपेन्स हैं, वो वॉल स्ट्रीट से ही वहां से ट्रिगर होता है। क्योंकि जो वहां का हाल है आपको मालूम है, अभी एक स्टीव जॉब साहब का इंतकाल हो गया, बहुत अच्छे आदमी थे, उन्होंने एप्पल कंपनी और एप्पल कंप्यूटर के फाउंडर थे। जैसे गोया की गेटी हिल गई, मतलब कोई प्रेसिडेंट या बादशाह का क्या होगा जो। तो मैं समझता हूं कि इतना बोझ लाद देना ऐसे इंडिविजुअल्स पे, ये उनकी उनको आइकॉन बना के उनको उनकी इज्जत करना तो एक चीज है, लेकिन दुनिया का बोझ दारोमदार वो इस हद तक कि असलहे इस्तेमाल हों, बम इस्तेमाल हों, वॉरशिप्स इस्तेमाल हों, ये ड्रोन मिसाइल्स इस्तेमाल हों उस निजाम को सस्टेन करने के लिए जिसकी कि स्टीव जॉब साहब कयादत करते थे, या बिल गेट्स कयादत करते हैं, जो एक्सॉन या मोबिल के, जो आपको मालूम है कि इसमें बेईमानियां भी बहुत होती हैं, एनरॉन का आपके सामने मिसाल मौजूद है। तो मैंने बहुत बातें कह दी हैं, लेकिन मुख्तसरन ये कि जो आज हो रहा है उससे हमें पूरी हमदर्दी है, और हम बिल्कुल उनके साथ शाना बशाना खड़े हैं जो वॉल स्ट्रीट में इस वक्त इस बात पे एहतजाज कर रहे हैं कि वो एक मकाम है, वहां के बैंकर्स, वहां के सट्टा बाजार के जो मालिकान हैं उन्होंने जो दुनिया का हाल कर रखा है उसके खिलाफ, और उसका असर ऑफ कोर्स अमेरिका की अपनी अंदरूनी डोमेस्टिक इकोनॉमी से भी ताल्लुक रखता है।
बहुत बहुत शुक्रिया नकवी साहब, बहुत बहुत शुक्रिया। कैसर खान साहब
जी,
अस्सलाम वालेकुम जनाब।
वालेकुम अस्सलाम
जनाब, आपकी नजर में वॉल स्ट्रीट मुखालिफ तहरीक के मुहर्रिकात क्या है?
बिस्मिल्लाहिर्रहमानिर्रहीम। असल में अमेरिका ने जो कुछ इससे पहले बोया है अब उसके अपने काटने का वक्त आ गया है
जी।
इसमें मैं थोड़ी सी आपको ये जो तारीख है ये अगर बता दूं कि जॉर्ज डब्ल्यू बुश के वक्त में एक बहुत बड़ा जो क्राइसिस जो आए वहां पर वो थे, उसका बहुत बड़ा जो असर हुआ वो सिटी ग्रुप के ऊपर हुआ, जिसको उन्होंने बेल आउट पैकेज दे के उससे उनकी जान छुड़ाई। और ये 2005, 2006 और 2004 इसमें इनकी बेरोजगारी की जो शरह थी वो 8 से 9% थी, और इस वक्त इनकी जो बेरोजगारी जो है वो इस वक्त 9 से 10% तकरीबन आ चुकी है। और ये देखेंगे, यहाँ मैं ये देख रहा था कि इस प्रोटेस्ट में ये जो हो रहा है इसमें एक खातून थी लिंक से, वो कह रही थी कि मैं ये समझती हूँ कि यहाँ पर जो हर शख्स जो इस वक्त बाहर आया हुआ है वो बागी हो चुका है, और वो जो कुछ भी अपने इसके लिए जद्दोजहद कर रहा है वो उसका मकसद सिर्फ ये है कि वो जिंदा रहे, उसके घर घर हो, उसके सर पर छत हो, और वो हमारे जो तलबा हैं उनको तालीमी कर्जे भी मिलने चाहिए, और इन सब के लिए ये सब कोशिश कर रहे हैं। और वो ये कहती है कि ये एक इनकलाब है और ये अब रुकने वाला नहीं है, बल्कि ये आगे बढ़ता जाएगा और बड़ा होता जाएगा। और ये बात यहाँ से साबित भी होती है कि आज इसको तहरीक को 20वां दिन है, जब ये तहरीक शुरू होती है तो इसका आगाज तकरीबन 5-6 हजार लोगों से हो रहा है, आज इसकी जो तादाद थी वो मिलियन में जाने को तैयार है। कल आज वाला जो इनका तजार जो है जिसके ऊपर बेताशा पुलिस तशद भी किया गया है, और उसमें जो तादाद बताई जा रही है वो तकरीबन 1-1.5 लाख के करीब करीब बताई जा रही है, यानी कि ये अब वो इंकलाब जो इसकी बढ़ता चला जा रहा है और ये इसको इंकलाब का इनाम देना चाहिए। आप इसमें ये देखेंगे इसमें जो शामिल होने वाले जो लोग हैं इसमें हर किस्म के वर्कर हैं, 70 से ज्यादा यूनिवर्सिटी के जो तलबा इसमें शामिल है, इसमें यूनियन शामिल है, इसमें UFT शामिल है, और इसमें ये टीचर्स की फेडरेशन ऑफ टीचर है ये UFT, ये लोग शामिल है। इसके अलावा गवर्नमेंट के जो मुलाजमीन है वो भी शामिल है। क्यों इसकी वजह सारी यही है कि उससे पहले इन लोगों ने जो इसमें बेरोजगारी की जो शरह है वो उसमें जो इजाफा होता जा रहा है, और अभी ये देखें कि गवर्नमेंट के इदारों से इन्होंने बहुत सारे लोगों को वहां से निकाला है, और जिसकी वजह से ये लोग परेशान हुए हैं। और ये मैं आपको जो एक आदादोशुमार दे रहा हूँ, ये कैथरीन रैम्पल एक इनके जो है एक तजियाकार है, इन्होंने अपने उसमें बताया कि 2004 और 2006 में इनकी जो रेशियो थी वो 8% थी, 2007 में मिलियन लोग इनके जो है वो जॉबलेस हुए हैं, और अभी जो उस वक्त बेरोजगार लोग हुए हैं वो अभी तक बेरोजगार ही चलते आ रहे हैं, उनमें कोई फर्क नहीं आया। और इसमें वो ये करता है कि अरब ममालिक से इन लोगों ने सबक लिया है, और अरब ममालिक का जो हशर हो रहा है उसका जो असरात जो है वो इस वक्त अमरीका में भी जो है वो आ रहे हैं, ये इसका अपना एक तहरीक है। और आप ये देखें कि आप ये जो तहरीक है वॉल स्ट्रीट के नाम से ये अब तमाम तकरीबन शहरों में फैल रही है, बोस्टन में, कनेक्टिकट में, सीटन में, इन मुख्तलिफ इन शहरों में होती हुई, और बाकी जो है शहरों में ये फैलती चली जा रही है। और इसमें लोग SMS के जरिए, फेसबुक के जरिए एक दूसरे को दावत दे रहे हैं और एक दूसरे को जो है वो पुश कर रहे हैं कि आप लोग बाहर निकलो और जो है अपने आप को, अगर आपने, और ये अल्फाज वहां पर लिखे हुए कि अगर आपने रोटी खानी है, अगर आपको रोटी चाहिए, अगर आपको अपने बच्चों का मुस्तकबिल चाहिए तो उसके लिए आपको बाहर निकलना होगा। ये इसमें आप यहां से ही अंदाजा हो सकते हैं कि इसके मुहरकात जो है वो क्या है। अब ये जो अमरीका जिसने अपनी तमाम तवानाई जो है मुख्तलिफ जंगों में होकर अपने आप को खत्म कर दी है, जॉर्ज डब्ल्यू बुश के वक्त में जो ये आपको याद होगा एक दफा MP नजाद में एक रियासत में जाके तकरीर करना थी, उससे पहले जो एक बात हुई थी वो ये था कि किसी यूनिवर्सिटी के एक प्रोफेसर ने ये बात की थी, उससे सवाल किया गया था कि ये जो हम जंगें लड़ रहे हैं, ये अफगानिस्तान की जंग लड़ रहे हैं, ये इराक की जंग लड़ रहे हैं, इसका आखिर अमरीकी अवाम को फायदा क्या है? तो उसने जवाब ये दिया था, आपके मुस्तकबिल को महफूज करने के लिए जंगें लड़ी जा रही हैं। और उसने फिर पूछा कि हमारा मुस्तकबिल कैसे महफूज होगा? उसके जवाब में उन्होंने कहा कि हमारे मुल्क की मईशत जो है अब बदतरीन जो खत्म हो रही है, हम इन मुल्कों से जंगे लड़ के यहां से तवानाई हासिल करके अपने मुल्क में मुंतकिल करना चाहते हैं, ताकि यहां पर हमारी आवाम जो है वो हर तरह के इंकलाबात से, हर किस्म के माशी जो है बहरान से महफूज रह सके। तो ये अब इनका आपने देखा कि इसमें आजकल जो ये चल रहा है, इसमें जो मैं देख रहा था ये स्लोगन इनके जो नारे थे, एक लिखा हुआ था नो मोर ग्रीड नो मोर वार, कि हमें आप इतना लालची ना करें और हमें जंगे नहीं जाएंगे। ये बिल्कुल वही सूरत हाल है कि जब वियतनाम के साथ अमेरिका की जंग हो रही थी, उस वक्त भी इसी तरह से जगह जगह के ऊपर पोस्टर लगे हुए थे, दीवारों के ऊपर नो वार लोगों ने लिखा था कि हमें जंग नहीं चाहिए। और अमेरिका की ये तो बदबख्ती हमेशा रही है कि हमने आज तक कहीं भी जंग जीती नहीं है, हमेशा हमने मिसाइल करवाए हैं और इसके अलावा इसमें ये कुछ हासिल नहीं कर सके।
बहुत बहुत शुक्रिया जनाब, बहुत बहुत शुक्रिया। तनवीर हुसैन साहब, ये जो वॉल स्ट्रीट मुखालिफ तहरीक है, इसमें अमेरिका के हर तबके की नुमाइंदगी पाई जाती है और हर तबके के अफराद, तलबा तंजीमें, लेबर यूनियनें, असातेजा से मुतालिक जो एसोसिएशंस हैं, मेडिकल शोबे के जो फेडरेशंस हैं उनके अराकीन है इसमें, जंग मुखालिफ जो कारकुन हैं वो भी इसमें शामिल हैं। इस तरह से अगर देखा जाए तो ये इसका मतलब यह है कि अमरीकी अवाम ये समझते हैं कि उनकी जितनी भी मुश्किलात हैं, चाहे उनका ताल्लुक इक्तिसादी और माशी हो, तालीम से हो, सेहत से हो, उन सब की जिम्मेदारी वॉल स्ट्रीट पर आयद होती है। मेरा सवाल यह है कि व्हाइट हाउस वॉल स्ट्रीट के कब्जे में है या वॉल स्ट्रीट व्हाइट हाउस के अख्तियार में है?
देखें जी, बात यह है कि जब हम बात करते हैं सरमायेदारान निज़ाम की जी, तो उसमें ये बात समझ लेनी चाहिए कि उसमें सरमायेदारों का ही रोल होता है, उसमें उन्हीं की हुकूमत बनती है, वही लोग हुक्मरान बनाते हैं, वही लोग जो है ना पार्टियों को फंड देते हैं, वही लॉबी करते हैं और वही उसी तरह के हुक्मरान लेकर आते हैं जो उनके मफादात या उनके सरमाए का तहफ़ कर सकें। मैंने पहले भी अपनी बात में कहा कि आप इस बात को हमें समझना चाहिए कि अमेरिका के आवाम बड़े यानी अच्छे अंदाज में समझते हैं कि उनकी मुश्किलात कहाँ से शुरू होती हैं। वो वॉल स्ट्रीट के सामने मुजाहरा कर रहे हैं, व्हाइट हाउस के सामने मुजाहरा नहीं कर रहे हैं, पेंटागन के सामने मुजाहरा नहीं कर रहे हैं, जहाँ मालियाती पॉलिसियाँ बनाई जाती हैं, जहाँ सरमायेदार इकट्ठा है और 1% जो उनके एलीट क्लास आप कह सकते हैं, वो 99% के मुस्तकबिल का फैसला वो लोग करते हैं। और जब भी सरमायेदाराना निज़ाम जो इस वक्त पूरी दुनिया में जिसको प्रमोट किया जा रहा है और ये कॉरपोरेट सेक्टर को प्रमोट किया जा रहा है और जिसके जरिए मल्टीनेशनल कंपनियों को मुनाफा कमा रही हैं और चंद हाथों में जो है वो दौलत इकट्ठी हो रही है, तो उस सूरत में यही होता है कि बाकी आवाम जो है किसी भी हवाले से किसी भी मुल्क में, तो वो अपनी जो बुनियादी जरूरियात है उनसे महरूम होते चले जाते हैं और उनकी जिंदगी मुश्किल होती जा रही है। जहां जहां भी कैपिटलिज्म मौजूद है या प्रमोट किया गया अमेरिका निज़ाम, वहां के आवाम जो है वो तंग है। सोशलिज्म के खौफ से जो इन्होंने निज़ाम को तरतीब दिया था कैपिटलिज्म को, और उसमें कुछ मराद दी गई थी ताकि लोग कम्युनिज्म की तरफ ना जाएं बल्कि उसके अंदर रहें, तो आज वो मराद आहिस्ता आहिस्ता जो है प्रॉफिट की रेट जो है सरमायेदारान निज़ाम में ज्यादा ज्यादा वो प्रॉफिट जो है वो इन्वेस्टर जो है सरमायाकार वो लेता जा रहा है और उनको उतना ही दिया जा रहा है ताकि वो जिंदगी जिसमें गुजार सकें। और अगर जब वो मुजाहरे करते हैं या जो जुलूस निकालते हैं तो वो उनकी इंतहाई शक्ल होती है कि अब वो तंग आ गए हैं कि अपना वक्त दो वक्त तक गुजारा नहीं कर सकते, तो उसमें फिर ये जो सरमायेदार होते हैं वो कुछ ना कुछ टोकन दे के उनकी जद्दोजहद को कमजोर करते हैं। तो इस वक्त जो पूरे अमरीका में ये रद्द अमल आ रहा है, तो ये मैं समझता हूँ कि अमरीका के अवाम की तरफ से امریکہ کی اقتصادی پالیسیوں کے اوپر ایک عدم اعتماد کا ایک مہر لگ رہی ہے.
بہت بہت شکریہ جناب. جاوید نقوی صاحب، جناب اس تحریک کے یورپ میں سرایت کرنے کا کتنا امکان ہے؟
یورپ تو کرائسس سے گزر رہا ہے
جی،
اور اس کی بھی جو تکلیف ہے اس کو کم کرنے کی مہم اب یہی ہے کہ کون کس کو پرسا دے، کون کس کو سہارا دے. جرمنی بہت کوشش کر رہا ہے کہ کسی طریقے سے جو گریس کی جو کرائسس ہے اس کو اور فائنانس کر کے وہ اس کے پاؤں پہ کھڑا کر سکے. اور اس میں ایک جو بہت اہم فیکٹر ہے جس کا تذکرہ کم ہوتا ہے وہ یہ کہ چین کا جو خوف ہے کہ کہیں ایسا نہ ہو کہ چین جو اونے پونے جو ڈپریسڈ کموڈیٹیز ہیں، جو ڈپریسڈ ایسیٹس ہیں، ان پہ وہ قبضہ کرنے کی کوشش کر رہا ہے. تو میں سمجھتا ہوں کہ یہ بھی ایک پہلو ہے جو ایک یورپ کی نگاہ میں. اور جب امریکہ کی سیکرٹری آف اسٹیٹ ہلری کلنٹن نے یہ فرمایا اور ان کے جو دوسرے اقتصادیات کے جو ایل جی ہیں واشنگٹن ڈی سی کے، انہوں نے کہا کہ فکر کی بات نہیں ہے، چاہے وہ گریس ہو یا دوسرے دیگر یورپی ممالک ہوں، یہ اس کرائسس سے نکل جائیں گے. تو ہنسی آتی تھی یہ سوچ کے کہ پہلے میاں آپ تو نکلیں اس کرائسس سے، آپ تو ایک بار کوشش لگا کہ دلدل سے نکلنے والے ہیں، معلوم ہوا اس سے بھی زیادہ گہرے چلے گئے. اور وہ بھی سات سو بلین ڈالر یا جو بھی تھی رقم وہ آپ نے اس میں ڈالی بینکس کو انجیکٹ اور ری انجیکٹ کرنے کے بعد. تو یہ میں سمجھتا ہوں کہ یورپ میں اگر وائرس آتا ہے تو کس کیا روپ اختیار کرے گا. میں سمجھتا ہوں کہ یورپ میں زیادہ جوش رہا ہے، ویسے ہی ایک طبیعت ہے وہاں پہ، خاص طور سے نارڈک کنٹریز میں، کچھ حد تک فرانس میں، کچھ حد تک برٹن میں بھی اینٹی وار، اینٹی امریکن سینٹیمنٹس رہے ہیں. جیسا کہ ہم نے دیکھا کہ اینٹی وار تحریک وہاں پہ بہت زوروں میں چلی تھی. تو بہت ممکن ہے کہ یہ بھی ہو. اور وقتاً فوقتاً ہم نے یہ بھی دیکھا ہے کہ وہاں کے جو وہ ہیں فارمرز ہیں یا آپ یہ فلور ورکرز جو ہیں ورک شاپس کے اور فیکٹریز کے، یہ اکٹھا ہونے لگے ہیں اور اکثر ہوئے ہیں. لیکن اس بار میرے خیال سے کیونکہ کرائسس زیادہ گہری ہے تو چاہے وہ گریس ہو، چاہے وہ اٹلی ہو، چاہے وہ پرتگال ہو، چاہے وہ اسپین ہو، ہمیں دکھائی دے رہا ہے. اور دوسری طرف دکھائی دے رہا ہے کہ یہ ایک جمگھٹا بن رہا ہے ورکنگ کلاس کا اور محکوم کا، جس کا کہ علامہ اقبال کے یہاں تذکرہ ہوا تھا. دوسری طرف ایک جو کرائسس دکھائی دے رہی ہے سیاسی، وہ یہ کہ جرمنی میں ایک فیکشن وہ بھی ہے جو یہ کہنے کی کوشش کر رہا ہے کہ آپ اس میں وائی یو پوٹنگ گڈ منی آفٹر بیڈ منی، کہ یہ تو کرائسس ہے گریس کی اور ہمارے جیب سے پیسہ لے کے آپ وہاں ڈال رہے ہیں. اور یہ چانسلر مرکل کو یہ بات بتائی گئی، اور لیکن اس کے بعد وہ نکل آئیں اس کرائسس سے. لیکن پھر بھی ایک پولیٹیکل ڈویژن یورپ میں دکھائی دے رہا ہے اس ایشو کو لے کے. کچھ تو بالکل اس کے حق میں ہیں کہ جب یہ، اور سچی بات ایمانداری کی اگر آپ کلاسیکل کیپیٹلزم کی بات کریں تو پھر تو بالکل لیزے فیر والی کیفیت ہونی چاہیے، اور جس کے پاس سرمایہ ہے، جس کی لاٹھی اسی کی بھینس، تو اس حساب سے تو پھر تو چین پہ کوئی پابندی عائد نہیں ہونی چاہیے، کیونکہ آپ نان فائنینشیل اور نان جو ٹیرف بیریئرز ہیں उसको तो आप नहीं कबूल कर सकते हैं। तो ये कि चीन आ रहा है और चीन आ रहा है, तो ये मैं समझता हूँ एक एक मुसीबत दिखाई दे रही है जो वहाँ पे एक एक रूप इख्तियार कर सकती है। लेकिन उसके और भी जो दिखाई दे रहे हैं पहलू, वो हमारे यहाँ साउथ एशिया में है। साउथ एशिया में जो पूरा अभी एक मुहिम छिड़ी थी करप्शन के खिलाफ, वो करप्शन तो एक बहाना था, लेकिन जो बात नहीं कही गई सारे फसाने में, वो उसका जिक्र भी नहीं था, वो यही है कि दरअसल सरमायादारी का जो निज़ाम है, जिस तरह से हमारे यहाँ 1990 से कोल्ड वॉर के खात्मे से और यूनिपोलर वर्ल्ड जो अमेरिका ने बनाने की कोशिश की, उस वक्त से जो हालात हुए वो बद से बदतर होते चले गए हिंदुस्तान के लिए। तो वहाँ पे पहले तो ये कहा गया कि साहब वो जो पब्लिक सेक्टर एंटरप्राइजेस होते हैं वो ज़्यादा करप्ट होते हैं, लिहाजा आप प्राइवेट एंटरप्राइजेस को, कॉरपोरेट्स को आप ज़्यादा रोल दीजिए, तरजीह दीजिए। तो पता चला जैसे ही डॉक्टर मनमोहन सिंह ने वो प्रिस्क्रिप्शन साइन किया, वहीं से वो हर्षद मेहता और फाइनेंशियल क्राइसिस और स्कैम्स शुरू हो गए। नतीजा ये हुआ कि जब वो फाइनेंस मिनिस्टर थे, अब देखिए एक बहुत अहम बात बता रहा हूं मैं आपको, जब वो फाइनेंस मिनिस्टर थे हमारे यहाँ डॉक्टर मनमोहन सिंह, तो लग रहा था एक मिडिल क्लास जो था वो तो लग रहा था कि बस ये एक नया खुदा आ गया हिंदुस्तान के लिए, लेकिन उनकी पार्लियामेंट में कितनी रसाई थी, वो आज तक एक एक भी लोकसभा का यानी पॉपुलर इलेक्शन नहीं जीत पाए हैं, वो हमेशा राज्यसभा से इलेक्ट होके आए हैं। वो भी किस तरह से जब उनका वोट का वक्त आया तो रिश्वत चली थी पार्लियामेंट में हिंदुस्तान की, लोगों एमपीज को रिश्वत देके उनका जो बजट था उसको पास कराया गया। यानी हिंदुस्तान में हकीकत यह है, नेहरू के हिंदुस्तान में, गांधी के हिंदुस्तान में अभी फुल ब्लडेड सरमायादारी का कल्चर आने में बरसों लगेंगे, अभी सेंचुरीज लग सकती हैं। तो तब तक हम क्या हाथ पे हाथ धरे बैठे रहेंगे और जो ओनी पौनी चीजें हो रही उल्टी सीधी? तो ये तकरीबन वही चीज है, यहां पे ये शुरू करना चाह रहे हैं, टैक्सी करके क्रूज करना चाह रहे हैं, और वहां पे वो क्रूज कर रहे थे और मालूम है टर्बुलेंस से गुजर रहे हैं, और टर्बुलेंस ऐसी टर्बुलेंस की लग रहा है कि क्रैश लैंडिंग हो जाएगी। तो दोनों सूरतें हैं, कहीं ना कहीं कारूरा मिलता है हमारे भी जो रूलिंग जो एलीट है हिंदुस्तान का और बर्र सगीर का, उसका कारूरा मिलता है। मशरिक़ वुस्ता में सऊदी अरेबिया को ले लीजिए, तो चाहे जो भी निज़ाम हो लेकिन उसका वो सारा जो जो बनिया खाता है वो वही है जो इज़राइल से आता है, वहाँ सारे बैंक्स जो हैं वो इज़राइल के कब्जे में हैं।
बहुत बहुत
जो वॉल स्ट्रीट पे जो मुजाहरा हो रहा है दरअसल उसको छुपाने की बात नहीं है, वो है एक किस्म का जो इज़राइली कल्चर है, क्योंकि इज़राइल की रसाई क्या है, क्यों है वो इतना अहम, क्योंकि वो बैंक्स को फाइनेंसिस को अमेरिका के कंट्रोल करता है और वो नरगे में है, वो डामाडोल है इस वक्त। अगर वो इस बात की का एतराफ कर ले कि हाँ वाकई हमारा हमारी जो हमारा प्रिस्क्रिप्शन जो है वो फेल हो गया, तो इज़राइल की जो करेंसी है, जो उसका सिक्का है, जो उसका वहां पे बोलबाला है, जिस तरीके से वो बिल्कुल जमीन पे गिर पड़ेगा। यानी तो मैं समझता हूं कि बहुत सी चीजें लिंक्ड हैं, ये जो वॉल स्ट्रीट में इस वक्त हो रहा है एहतजाज, मैं तो उसको इंटरनेशनल पॉलिटिक्स जो है आज की उससे जोड़ के देखना चाहता हूं, जो एक किस्म की सोशियोलॉजी बन रही है हमारे पूरे इस खित्ते में एशिया के और अफ्रीका के, वो एक नई पीढ़ी पैदा की जा रही, नया क्लास इंजीनियर किया जा रहा है, जो जिसको कि जॉन पॉल सार्त्र ने कहा था कि वो एक यूरोप से आवाज आएगी और गूंजेगी वो हमारे जैसे सियाफाम लोगों के मुंह से और ब्राउन साहेबों के मुंह से, तो वही इको करने लगेंगे। तो ये वो क्लास है, एलीट क्लास जो है हमारा एशियंस का, वो उनके साथ है, लेकिन एशिया जो है اپنی ذات سے اور اس کا اچھا روپ دکھائی دیتا ہے ایران میں خاص طور سے، وہ عجب ہی اس کے کچھ تیور جو ہیں وہ نرالے ہیں اور چتون بھی اس کی الگ ہے. میں سمجھتا ہوں کہ انشاءاللہ یہ ایک انقلابی روپ لے گا، یہ ہماری امید ہے، باوجود اس کے کہ اکثر دھوکے پہ دھوکہ ہم کو ملا ہے.
بہت بہت شکریہ جناب، بہت بہت شکریہ. قیصر خان صاحب، جناب آپ کیا کہتے ہیں، یہ وال اسٹریٹ مخالف تحریک یورپ اور دنیا کے دیگر خطوں میں سرایت کرنے کے اس کے کتنے امکان ہیں؟ ہمارے پاس تین منٹ کا وقت، تین منٹ سے کم وقت ہے، ڈھائی منٹ.
جی اس میں یہ دیکھیں، تو آپ نے جو پہلے جو ان سے سوال کیا تھا اس کا میں چھوٹا سا جواب دینا چاہتا ہوں کہ آپ نے کہا کہ جتنے بھی مختلف پائے زندگی ہیں تمام لوگ اس میں شامل ہو رہے ہیں. اس میں ایک چیز یہ دیکھیں کہ لوکل گورنمنٹ نے، امریکہ میں لوکل گورنمنٹ نے 20,000 لوگوں کو بے روزگار کیا ہے، اور اس کی وجہ یہ بتائی گئی ہے کہ ہمارے بجٹ میں گنجائش نہیں ہے. اور دوسری بات یہ تھی کہ جو ہماری فیڈرل گورنمنٹ جو ہے وہ بھی اس میں اب کوئی ان کو سپورٹ کرنے کے لیے بالکل تیار نہیں ہے. جب اس طرح کی صورتحال مختلف اداروں میں اور مختلف شعبۂ زندگی میں جائے گی تو یہ لوگ وال اسٹریٹ پر ہی حملہ آور ہوں گے، انہوں نے کہاں جانا ہے. دوسری بات یہ ہے کہ اگر آپ نے یہ جو سوال کیا ہے اس کے جواب میں کہ دیکھیں اس میں امریکہ نے جو بھی اپنے جنگی جو کام کیے ہیں، حکمت عملی کی ہے مسلمانوں کے مختلف ممالک کے اوپر ان کے حملے ہوئے ہیں، اس میں ان کا جو ساتھ دینے والا دوسرا جو بڑا ملک تھا وہ برطانیہ تھا. برطانیہ کی اکانومی کی صورتحال آپ دیکھ لیں کہ اس سے پہلے جو ان کے جو وزیر اعظم تھے ٹونی بلیئر، ان کو بھی انہی وجوہات کی وجہ سے اب جو ہے اپنی وزارت عظمیٰ سے ان کو فارغ ہونا پڑا، اور وہاں کی صورتحال بھی آپ کے سامنے ہے. اور وہاں کی بھی جو یہ روزگاری کی صورتحال ہے امریکہ سے مختلف نہیں ہے، وہ بھی اسی ریشو کے ساتھ، اسی تناسب کے ساتھ جو ہے وہاں پر لوگ بے روزگار ہو رہے ہیں. اور تقریباً یہی صورتحال جو ہے یونان کی صورتحال دیکھ لیں کہ یونان کو اب جو ہے پوری یورپی یونین ان کو جو ہے وہ کوئی سہارا دینے کی کوشش کر رہے ہیں کہ کسی طریقے سے ان کو ایسا بھی پیکج دیا جائے کہ یہ دوبارہ سے اپنی اکانومی کو ٹھیک کر سکیں. اس طرح کی صورتحال جرمنی اور فرانس میں بھی موجود ہے. اس میں تھوڑا بہت اگر بھی بچا ہوا ہے تو وہ آسٹریلیا بچا ہوا ہے جو یورپ سے باہر ہے، یا اگر پوری دنیا میں اگر کوئی اس چکر سے کسی حد تک کوئی محفوظ ہے دوسرا ملک جو ہے بڑا ملک وہ چین بنتا ہے. چین جو ہے تقریباً اپنے آپ کو
محفوظ کیا ہوا ہے.
اس کے علاوہ جتنے بھی یورپین جو بھی ممالک ہیں ان سب کی صورتحال یہی ہے کہ ان کے حالات زیادہ اچھے نہیں ہیں، اور ان لوگوں نے یہ جو اپنی جو غلطیاں کی ہیں ان کو یہ جو حوث ہوا ہے، اور خصوصاً بعض موقعوں پر انہوں نے امریکہ کا جو ساتھ دیا ہے جا کے افغانستان میں حملہ کریں یا جا کے جو ہے عراق میں حملہ کریں یا پاکستان میں حملہ کریں.
خان صاحب شکریہ، بہت بہت شکریہ. بہرحال ناظرین، اس تحریک کے دیگر خطوں میں خاص طور پر یورپی ملکوں میں سرایت کرنے کے امکانات بہت زیادہ ہیں، اس لیے کہ یورپ کے عوام کی مشکلات بھی وہی ہیں جو امریکی عوام کی مشکلات ہیں، انہیں بھی انہی مسائل کا سامنا ہے جن مسائل کا سامنا اس وقت امریکی عوام کر رہے ہیں اور جس کے خلاف انہوں نے وال اسٹریٹ مخالف تحریک شروع کی ہے. اسی کے ساتھ پروگرام انداز جہاں اپنے اختتام کو پہنچتا ہے. ہم آپ سے اجازت چاہتے ہیں، خدا حافظ.